Jesus' name, in Jesus' name. آئیے خداوند کے کلام میں سے پڑھیں پیدائش کی کتاب اس کا 22 باب اور اس کی پہلی آیت سے میں پڑھنا شروع کر رہا ہوں. پیدائش 22 باب اور اس کی پہلی آیت. ان باتوں کے بعد یوں ہوا کہ خدا نے ابراہیم کو آزمایا اور اسے کہا اے ابراہیم. اس نے کہا میں حاضر ہوں. تب اس نے کہا تو اپنے بیٹے اسحاق کو جو تیرا اکلوتا ہے اور جسے تو پیار کرتا ہے ساتھ لے کر موریا کے ملک میں جا اور وہاں اسے پہاڑوں میں سے ایک پہاڑ پر جو میں تجھے بتاؤں گا سوختنی قربانی کے طور پر چڑھا. اس کے بعد 12 آیت میں لکھا ہے پھر اس نے اسے کہا کہ تو اپنا ہاتھ لڑکے پر نہ چلا اور اس سے کچھ نہ کر کیونکہ میں اب جان گیا کہ تو خدا سے ڈرتا ہے اس لیے کہ تو نے اپنے بیٹے کو بھی جو تیرا اکلوتا ہے مجھ سے دریغ نہ کیا. 15 آیت میں لکھا ہے اور خداوند کے فرشتے نے آسمان سے دوبارہ ابراہیم کو پکارا اور کہا کہ خداوند فرماتا ہے چونکہ تو نے یہ کام کیا کہ اپنے بیٹے کو بھی جو تیرا اکلوتا ہے دریغ نہ رکھا اس لیے میں نے بھی اپنی ذات کی قسم کھائی ہے کہ میں تجھے برکت پر برکت دوں گا اور تیری نسل کو بڑھاتے بڑھاتے آسمان کے تاروں اور سمندر کی ریت کے کنارے کی ریت کی مانند کر دوں گا اور تیری اولاد اپنے دشمنوں کے پھاٹک کی مالک ہوگی اور تیری نسل کے وسیلہ سے زمین کے سب قومیں برکت پائیں گی کیونکہ تو نے میری بات مانی. یہاں پر خدا نے اپنے بندہ ابراہیم کو آزمایا, ٹیسٹ کیا. پہلا تیموتھیوس 3:3 اور پہلی آیت میں لکھا ہے یہ بات سچ ہے کہ جو شخص نگہبان کو عہدہ چاہتا ہے وہ اچھے کام کی خواہش کرتا ہے. بس نگہبان کو بے الزام ایک بیوی کا شوہر, پرہیزگار, متقی, شائستہ, مسافر پرور اور تعلیم دینے کے لائق ہونا چاہیے. یہ کوالیفیکیشنز ہونی چاہیے. جو شخص لیڈر بننا چاہتا ہے, کلیسیا کے اندر نگہبان کا عہدہ چاہتا ہے, اس کو بے الزام ہونا چاہیے, اس کی ایک بیوی ہونی چاہیے, پرہیزگار ہونا چاہیے, متقی ہونا چاہیے, مسافر پرور ہونا چاہیے, اور ایک اہم خصوصیت ہے وہ لوگوں کو ٹیچ بھی کر سکتا ہو, یعنی اس میں تعلیم دینے کی صلاحیت ہو کہ ٹیچ کر سکے. نشہ میں گل مچانے والا یا مار پیٹ کرنے والا نہ ہو بلکہ حلیم ہو. اس کا مطلب شرابی نگہبان نہیں بن سکتے اور بیویوں کو مارنے والے بھی یہ کام نہیں کر سکتے ہیں. آگے لکھا ہوا ہے اپنے گھر کا بخوبی بندوبست کرتا ہو اور اپنے بچوں کو کمال سنجیدگی سے تابع رکھتا ہو. جب کوئی اپنے گھر ہی کا بندوبست کرنا نہیں جانتا تو خدا کی کلیسیا کی خبر گیری کیوں کرے گا. میں اس حوالے کو پھر پڑھنا چاہتا ہوں. پہلا تیموتھیوس 3:3, یہاں پر جو شخص نگہبان کا عہدہ چاہتا ہے اس کے لیے کوالیفیکیشنز کا ذکر ہے کہ اس کو بے الزام ہونا چاہیے, ایک بیوی کا شوہر ہونا چاہیے, تکراری نہ ہو, زر دوست نہ ہو, یعنی پیسے کا لالچ اس میں نہ ہو جس کی وجہ سے وہ نگہبان کا عہدہ چاہتا ہو. آگے لکھا اپنے گھر کا بخوبی بندوبست کرتا ہو, چوتھی آیت ہے جہاں پر میں آنا چاہتا ہوں, اور اپنے بچوں کو کمال سنجیدگی سے تابع رکھتا ہو. جب کوئی اپنے گھر ہی کا بندوبست کرنا نہیں جانتا تو خدا کی کلیسیا کی خبر گیری کیوں کرے گا. نو مرید نہ ہو, یعنی جو نگہبان ہے اس کے لیے ضروری ہے کہ وہ چند سال خدا کے ساتھ چل چکا ہو. نیا نیا نہ ہو کیونکہ خطرہ ہے کہ اگر نو مرید ہوگا تو تکبر کر کے ابلیس کی سی سزا نہ پائے. سو یہ اچھا چیپٹر ہے. لیکن یہاں پر جس بات کو میں آپ کے سامنے رکھنا چاہتا ہوں وہ یہ ہے کہ خدا نے مختلف ٹیسٹ رکھے ہوئے ہیں اور جب کوئی ان ٹیسٹوں کو پاس کر جاتا ہے تو پھر خدا کہتا ہے کیونکہ اب وہ بندہ یہ کام کر سکتا ہے کیونکہ اس نے یہ ٹیسٹ پاس کر لیا. خداوند ایسے ہی کوئی کام کسی کو نہیں دے دیتا, ذمہ داری نہیں دیتا. خدا سب سے پہلے اس کو ٹیسٹ کرتا ہے, اس کو آزماتا ہے, دیکھتا ہے, اور اگر آدمی اس ٹیسٹ میں پاس ہو جائے تو پھر خدا اسے اور برکتیں دیتا ہے. آپ کو یاد ہوگا ایک آدمی تھا جو سفر پر گیا اور اس نے جانے سے پہلے اپنے نوکروں کو بلایا اور اس نے مختلف توڑے ان کو دیے, ہر ایک کی صلاحیت کے مطابق دیا, اور اس کے بعد وہ واپس آیا تو آ کر ان سے حساب لیا. ایک نے کہا, مالک تو نے مجھے 5 توڑے دیے تھے, سو میں نے ان سے 5 اور کمائے ہیں. مالک نے کیا کہا؟ اس نے کہا, اچھے اور دیانتدار نوکر, شاباش, تو تھوڑے میں دیانتدار رہا, میں تجھے بہت سی چیزوں کا مختار بناؤں گا. اس کا مطلب ہے ان 5 توڑوں کی لک آفٹر کرنا, ان کو سنبھالنا اس آدمی کے لیے ٹیسٹ تھا کہ یہ اور کتنی بڑی ذمہ داری ہے جس کو نبھا سکتا ہے. اگر وہ ان میں پاس ہوا, خدا نے کہا اوکے, اب میں تجھے بہت سی چیزوں کا مختار بنا دیتا ہوں. جس کو 2 توڑے دیے گئے اس کو بھی آزمایا گیا. اس نے کہا اوکے, تو اتنے میں دیانتدار رہا, میں تجھے اتنے شہروں پر اختیار دیتا ہوں, تجھے میں بہت سی چیزوں کا مختار بنا دیتا ہوں. لیکن جس کو 1 توڑا دیا گیا, اس کے ساتھ کیا ہوا؟ مالک نے کہا, اس سے یہ بھی واپس لے لو, اور جس کے پاس 10 ہیں اس کو دے دو, کیونکہ وہ جتنا اس کو دیا گیا ہے اس میں وفادار نہیں ٹھہرا. یوں کہہ لیں وہ ٹیسٹ میں فیل ہو گیا. اب خدا نے ٹیسٹ رکھے ہوئے ہیں جن کی بنیاد پر خدا ہمیں آزماتا ہے, اور اگر ہم ٹیسٹ پاس کر جائیں تو پھر خدا اس کا اعلان بھی کرتا ہے کہ تو اس ٹیسٹ میں کامیاب ہو گیا ہے, اور پھر آپ کو مزید برکتیں اور مزید ذمہ داریاں وہ دیتا ہے کیونکہ آپ اس ابتدائی ٹیسٹ کو پاس کر گئے. اگر کسی نے 10th grade یا 10th class کا امتحان پاس نہ کیا ہو تو کوئی کسی کو کالج میں داخلہ دے دے گا؟ نہیں دے گا. کیوں نہیں دے گا؟ اس لیے کہ یہ بندہ جو ٹیسٹ اسے دیا گیا اس کو یہ پاس نہیں کر سکا, لہذا اس کو پروموشن نہیں ہو سکتی. بھئی ایسے ہی ہوتا ہے, بات سمجھ میں آ رہی ہے میں کہنا کیا چاہ رہا ہوں؟ انسان بھی انسانوں کو ٹیسٹ کرتے ہیں, آزماتے ہیں, پرکھتے ہیں, اور خدا بھی انسانوں کو ٹیسٹ کرتا ہے, ان کو آزماتا ہے, ان کو پرکھتا ہے, اور اگر وہ اس ٹیسٹ میں پاس ہو جاتے ہیں پھر خدا انہیں بڑی ذمہ داریاں دینے کی پوزیشن میں ہوتا ہے, پھر خدا انہیں اور زیادہ برکتیں دے دیتا ہے کیونکہ وہ اس آزمائش پر پورے اترے ہیں اور ٹیسٹ کو انہوں نے پاس کر لیا ہے. اگر کوئی آدمی نگہبان کا عہدہ چاہتا ہے, کوئی پاسبان بننا چاہتا ہے, آج کل پاسبان بننے کا بڑا رجحان ہے. آپ کہیں ادھر کالونیوں میں چلے جائیں, ویسے بھی کہیں پر بھی چلے جائیں, بہت زیادہ ٹرینڈ ہے جو آپ کو نظر آ رہا ہے. آپ جانتے ہیں یہ کوالیفیکیشنز ہیں جو خدا نے دی ہوئی ہیں کہ یہ خوبیاں ہوں گی تو ان کو اپوائنٹ کیا جائے. یہ نہیں جس کو بائبل پڑھنی آ گیا وہ اب نگہبان بن گیا, ایسا نہیں ہے. کوالیفیکیشنز ہیں, میرے خیال میں ہیں, اور پھر ایک بڑا ٹیسٹ ہے جو خدا نے رکھا ہوا ہے. وہ ٹیسٹ یہ ہے کہ دیکھیں کہ یہ آدمی اپنے گھر کو کیسے چلا رہا ہے. ایک گھر میں 2-4 لوگ ہی ہوتے ہیں نا, چلو کئی گھروں میں 10-12 لوگ ہوتے ہیں اگر یونٹ بڑا ہے تو. تو اگر ایک آدمی ان 5-10 لوگوں کو صحیح طریقے سے مینج کر کے ان کو چلا نہیں سکتا تو وہ 200-400 لوگوں کو کیسے چلا سکے گا؟ ایسا ہی ہے نا, یہی ٹیسٹ ہے جو خدا نے رکھا ہوا ہے. اس نے کہا کہ ایک کوالیفیکیشن یہ ہے کہ وہ اپنے گھرانے کا بخوبی بندوبست کرتا ہو, اپنے گھر کا انتظام کیسے کرتا ہو, صحیح طریقے, بخوبی یعنی درست طریقے سے, خوبصورت طریقے سے وہ اس کا انتظام کرتا ہو. اور آگے لکھا ہے جب کوئی اپنے گھرانے ہی کا بندوبست کرنا نہیں جانتا تو خدا کی کلیسیا کی خبر گیری کیوں کر کرے گا. سو ہم نے آج جو یہاں پر بیٹھے ہوئے ڈیسیژن کرنا ہے وہ یہ ہے کہ خداوند خدا, میں جو ٹیسٹ تو نے میرے آگے رکھے ہوئے ہیں میں ان ٹیسٹوں کو پاس کرنا چاہتا ہوں, میں ان آزمائشوں میں پورا اترنا چاہتا ہوں تاکہ میں تجھے خوش کر سکوں اور تیری برکتوں کو اپنی زندگی کے اندر حاصل کر سکوں. خدا نے اپنے بندہ ابراہیم کو آزمایا. اگر خدا ابراہیم کو آزما سکتا ہے تو آپ کو بھی آزمائے گا. اس نے آزمایا اور ٹیسٹ کیا رکھا خدا نے, ٹیسٹ اس نے رکھا جو بڑا سخت ٹیسٹ تھا. یہ گھر کا ٹیسٹ بھی ٹیسٹ ہے لیکن ابراہیم کو چونکہ خدا بہت بڑی برکت دینے والا تھا اور جتنی بڑی ڈگری ملنی ہو اتنا مشکل ٹیسٹ بھی ہوتا ہے. ابراہیم کو برکت بڑی ملنے والی ہے, اس کو ٹیسٹ بھی مشکل پاس کرنا پڑے گا. آپ میں سے کئی پریشان ہیں کہ میں ہی کیوں آزمائشوں میں سے گزرتا رہتا ہوں, میں ہی کیوں ٹیسٹ پر ٹیسٹ ہے جو مجھ پر آتے رہتے ہیں. آپ جانتے ہیں وجہ کیا ہے؟ کیونکہ خدا آپ کو برکت بھی بہت بڑی دینا چاہتا ہے. جتنی بڑی برکت ملنے والی ہے, جتنی بڑی ڈگری اور پرموشن ملنے والی ہے, اتنا ہی بڑا ٹیسٹ ہے جو آپ کو پاس کرنا پڑے گا. بڑی برکت چاہتے ہیں؟ بڑا ٹیسٹ پاس کرنے کے لیے ریڈی ہو جائیں اگر آپ بڑی برکت چاہتے ہیں. ابراہیم کو خدا نے کہا یہ تیرا بیٹا جو بڑے سالوں کے انتظار کے بعد پیدا ہوا اسے لے, ایک پہاڑ جو میں تجھے دکھاؤں گا, بہت سے پہاڑ ہیں اور ان پہاڑوں میں سے ایک پہاڑ جسے میں پوائنٹ آؤٹ کروں گا, تو نے اسے این اس جگہ پر اپنے بیٹے کو قربان کرنا ہے. ابراہیم نے خدا کے اس حکم کو سنا. ابراہیم نہیں جانتا تھا کہ میرا ٹیسٹ ہو رہا ہے, ابراہیم جانتا رہا تھا کہ خدا نے مجھ سے کلام کیا ہے اور میں نے اس کلام کی فرما برداری کرنی ہے. اب آج ہم جانتے ہیں کہ خدا ابراہیم کا ٹیسٹ کر رہا تھا, لیکن ابراہیم نہیں جانتا تھا کہ یہ ٹیسٹ ہو رہا ہے. وہ جانتا تھا کہ خدا نے کلام کیا ہے اور میں نے اس کی فرما برداری کرنی ہے. خدا نے ابراہیم سے کہا اپنے گھر, اپنے رشتے دار, اپنے باپ کے گھرانے کو چھوڑ, اپنے ملک کو چھوڑ, میرے پیچھے چل اور اس جگہ جا جو میں تجھے دکھاؤں گا. ابراہیم چل پڑا. خدا نے ابراہیم سے کہا یہ تیرا بیٹا جو اسماعیل ہے اور یہ تیری بیوی جو ہاجرہ ہے اس کو نکال دے. کلام کے اندر لکھا ہے ابراہیم کو جب سارا نے یہ بات کہی تو اسے یہ بات بری لگی. پھر خدا نے براہ راست کلام کیا, اس نے کہا تجھے تیری بیوی سارا ہاجرہ کے سبب سے یہ بات بری نہ لگے, جیسا تجھے سارا کہتی ہے ویسا کر. آپ کو بھی کہتا ہوں کلام برا لگتا ہے؟ خدا جب کسی بندے کے ذریعہ سے کلام کرتا ہے کئی دفعہ ہم اسے کہتے ہیں شاید یہ اس کے اپنے خیالات ہیں, لیکن ایکچولی خدا ابراہیم سے سارا کے وسیلہ سے کلام کر رہا تھا. سو خدا نے انٹروین کیا, اس نے کہا تو اسے سارا کی سجیشن نہ سمجھ, یہ میرا کلام ہے, تو اپنی بیوی کی بات مان اور اس کو نکال دے. کون یہ چاہے گا کہ اپنے بیٹے کو اور اپنی ہاجرہ جو بیوی ہے اس کو گھر سے نکال دے, لیکن ابراہیم نکالنے کے لیے ریڈی ہو گیا. کہنا میں یہ چاہتا ہوں ابراہیم کے اندر یہ بات تھی کہ خدا تو جو کہہ رہا ہے میں وہ کرنے کے لیے ریڈی ہوں, اور یہی وجہ تھی کہ وہ ٹیسٹ پاس کر گیا. خدا ہمارا ٹیسٹ کرتا ہے اپنے کلام کے حکم دے کر, اور جب ہم اس کی فرما برداری کرتے ہیں جس انداز سے ہم خدا کے کلام کو لیتے ہیں وہیں سے پتہ چلتا ہے کہ ہم ٹیسٹ پاس کر رہے ہیں یہ ٹیسٹ میں فیل ہو رہے ہیں. سو ابراہیم نے اپنے بیٹے کو لیا, اسے لے جا کر قربان گاہ بنائی, لکڑیاں ترتیب سے رکھیں, اپنے بیٹے کو باندھا اور وہاں پر اس کو لٹا دیا, چھری ہاتھ میں لے لی اور وہ اپنے بیٹے کو قربان کرنے لگا تو آسمان سے خدا کے فرشتے نے اسے پکارا, اس نے کہا اے ابراہیم اپنے ہاتھ کو روک لے, کیونکہ اب میں جان گیا ہوں کہ تو واقعی مجھ سے ڈرتا ہے, تو مجھ سے ڈرتا ہے, تو نے میرے کلام کی فرما برداری کی ہے, تو واقعی میرا ڈر اور خوف مانتا ہے. آپ کئی دفعہ منہ سے کہتے ہیں میں خدا سے بڑا ڈرتا ہوں, کیسے پتا چلتا ہے کہ آپ خدا سے ڈرتے ہیں؟ جب آپ اس کے حکم کی فرما برداری کرنے کے لیے تیار ہو جاتے ہیں. اب میں جان گیا کہ تو واقعی خدا سے ڈرتا ہے. اگر آپ کہتے ہیں میں بڑا خدا کا خوف رکھتا ہوں اور اس کے ایک بھی حکم پر عمل نہ کرتے ہوں تو آپ اس کا خوف نہیں رکھتے, آپ اسے ڈرتے نہیں ہیں. اس نے کہا چونکہ تو نے یہ کام کیا ہے اب میں جان گیا کہ تو واقعی مجھ سے ڈرتا ہے, کیونکہ تو نے اپنے اکلوتے بیٹے کو بھی مجھ سے دریغ نہیں کیا, اس لیے میں نے بھی اپنی ذات کی قسم کھائی ہے کہ میں تجھے برکت پر برکت دوں گا, تیری نسل کے وسیلہ سے زمین کے سب قبیلے برکت پائیں گے, میں تجھے برکت دوں گا. اور آج دنیا کے 3 مذہب ہیں بڑے جو ابراہیم کو اپنا بزرگ اور لیڈر تسلیم کرتے ہیں. یسوع مسیح ناصری ابراہیم کی نسل سے آیا جس نے ساری دنیا کی نجات کا بندوبست کیا, جو کہ خدا نے کہا تھا تیری نسل کے وسیلہ سے زمین کے سب قبیلے برکت پائیں گے. اور وہ نسل جس کا ذکر یسوع کر رہا تھا, خدا کر رہا تھا, وہ یسوع مسیح تھا, وہ نسل تھی جس کا ذکر ہو رہا تھا. کہنا میں یہ چاہتا ہوں ابراہیم آزمائش پر پورا اترا, ابراہیم ٹیسٹ پاس کر گیا, سو خدا نے اس کو برکت دی ہے اور وہ برکت آج تک جاری ہے. ابراہیم کو برکت جو خدا نے دی ہے وہ سلسلہ آج بھی جاری ہے. اور غیر قومیں, ہم لوگ جو آج پاک روح کو حاصل کر رہے ہیں, یہ وہی ابراہیم کی برکت ہے جس کو خدا ہم پر نازل کر رہا ہے. اور وہ ہم جسمانی طور پر اس نسل میں نہیں ہیں, لیکن روحانی طور پر ایمان کے اعتبار سے ہم ابراہیم کی نسل میں شامل ہیں اور اس کے فرزند ہیں. یہ برکتیں سلسلہ جاری ہے برکتیں دینے کا, کیونکہ ابراہیم ٹیسٹ میں پاس ہوا ہے. خدا آزماتا ہے اور انسان بھی ٹیسٹ کرتے ہیں, اور کسی آدمی کا رویہ, اس کا کردار, بعض اوقات اس کے ایک کام سے ہی ظاہر ہو جاتا ہے کہ اس کا رویہ کیسا ہے. ایک آدھے کام سے کہتے ہیں وہ نائی جب چیک کرنا ہو کہ دیگ تیار ہو گئی ہے یا نہیں تو کیا کرتے ہیں, ایک دانا نکال کر ایسے چیک کر لیتے ہیں, اگر وہ صحیح کال گیا ہو تو پتہ چل جاتا ہے اس کا میں پوری دیگ ہی پک گئی ہے. تو اگر ایک دانا نکال کر چیک کریں اور وہ ابھی تھوڑی سی کنی باقی ہو, کچا ہو, تو کیا مطلب ہے, اس کو تھوڑا سا اور آگ پر رکھنے کی ضرورت ہے. ٹھیک ہے, خدا کے لیے ہماری فرما برداری اور تابع داری چھوٹی چھوٹی باتوں سے, اور بعض اوقات ایک بات سے ظاہر ہو جاتی ہے کہ ہم کتنے خداوند خدا کے فرما بردار ہیں. نائی بھی ایک دانہ ہی چیک کرتا ہے, کئی دفعہ ہم بھی ایک آدمی کے ایک ایکشن کو دیکھ کر یہ اندازہ لگا لیتے ہیں کہ اس آدمی کا رویہ اور اس کی روح کیسی ہے. ابراہیم کا نوکر الیزر جب اسحاق کے لیے بیوی تلاش کرنے کو گیا, اس کی کوشش تھی کہ میرا آقا ابراہیم خدا کا بندہ ہے, خدا نے اس کو برکت دی ہے, اور یہ جو وارث ہے اس کے ذریعہ سے یہ نسل آگے چلنی ہے, وہ یہ جانتا تھا. اس نے پوری کوشش کی کہ ایسی لڑکی میں ڈھونڈ کر لاؤں جو حقیقی معنوں میں روحانی ہو اور اس وعدے کے فرزند کی نسل کی ماں بننے کی واقعی کوالیفیکیشنز اس کے اندر موجود ہوں. اس نے بھی ٹیسٹ رکھ دیا. کیا ٹیسٹ تھا بھلا؟ اس نے کہا اے خداوند خدا, मैं इस गांव के बाहर बैठा हुआ जहां मेरे मालिक ने मुझे भेजा है, और ये कुआं है जहां पर इस गांव की सारी लड़कियां ही पानी भरने के लिए आती हैं। अब मैं टेस्ट ये रख रहा हूं कि खुदावंद खुदा, जिस लड़की से मैं कहूं कि मुझे पानी पिला और वो मुझे कहे कि ठीक है मैं तुझे पानी पिलाती हूं, लेकिन साथ ही मैं तेरे ऊंटों को भी पानी पिलाती हूं, तो वो लड़की है जो खुदावंद तू ने मेरे आका के बेटे के लिए चुनी हो। टेस्ट रख दिया। वैसे किसी अजनबी को पानी पिलाना अच्छी बात है, घर को यार पानी हम पहले पूछते हैं, पानी पीना है, सर्दियों में नहीं चलो गर्मियों में तो जरूर पूछते हैं। वैसे कई जगहों पर गर्मियों में भी नहीं पूछते, आपको कई दफा मांग कर पीना पड़ता है कि भाई पानी ला दे गिलास मुझे, लेकिन ये पानी पिला दे चलो अच्छी बात है ठीक है। लेकिन जो लड़की अब कुएं में से पानी भर भर कर लाना है, जो इस बात के लिए तैयार हो कि मैं तुझे ही नहीं बल्कि तेरे ऊंटों को भी पानी पिलाने के लिए तैयार हूं, ये लगता है कोई ज्यादा ही मेहमान नवाज है। ये तो ऐसे ही है ना, किसी से आप कहे मैंने पानी पीना है, वो कहे नहीं 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 पानी नहीं, हम आपको खाना भी खिलाकर यहां से भेजेंगे, एक कदम आगे बढ़ना, ऐसे ही है ना। उसने कहा जिस लड़की से मैं कहूं मुझे पानी पिला और वो कहे ओके मैं तुझे पानी पिलाती हूं, लेकिन साथ ही मैं आगे भी कुछ करना चाहती हूं, मैं तेरे ऊंटों को भी पानी पिलाना चाहती हूं। अब ऊंट कितना पानी पीते हैं? वैसे बंदों से तो ज्यादा ही पीते, मुझे नहीं पता ऊंट कितना पानी पीते हैं। भैंसों को मैंने देखा पानी पीते हुए, वो काफी पी जाती, पूरा पूरा वो धाबड़ा पी जाती है, टब पी, धाबड़ा क्या कह रहे हैं, टब कह रहे हाँ टब पी जाती है ठीक है। ऊंट मेरे ख्याल में इससे भी ज्यादा पीता, किसी को आइडिया है ऊंट कितना पानी पीता है? मैंने ये सुना है कि ऊंट पानी स्टोर कर लेता है और कई कई दिन पानी ना पिए तो भी उसका गुजारा हो सकता है, इसका मैं स्टोर करता तो पानी काफी पीता होगा। और उसके पास काफी ऊंट थे, एक ऊंट नहीं था। अब जो लड़की ये ऑफर कर रही है रिबका कि मैं तुझे पानी पिलाती हूं लेकिन साथ ही तेरे ऊंटों को भी पानी पिलाती हूं, मेरे ख्याल में ये बहुत बड़ा काम है, काफी थका देने वाला काम है जिसके लिए ये ऑफर कर रही है। और उस बंदे ने ऑफर कबूल कर ली। अब बड़ी खूबसूरत सीन है वहां पर कि रिबका उसको पानी पिलाने के बाद कहती है ओके मैं तेरे ऊंटों को भी पानी पिला देती हूं, ठीक है। अब रिबका दौड़ी हुई नीचे गई, क्योंकि कुएं नीचे होते थे, वहां से पानी भर भर कर ऊपर ला रही है, और एलीएजर बैठा हुआ, आपके ख्याल में वो क्या फील कर रहा होगा? मेरे ख्याल में खुश हो रहा है, यार ये लड़की कितनी ताबेदार है, कितनी ये फरमाबरदार है, ये तो एग्जैक्ट वही लड़की है जैसी मैं अपने आका के बेटे के लिए इस हाक के लिए चाहता हूं, और वो खुश हो रहा होगा। और जब वो ये सारे ऊंटों को पानी पिला चुकी तो अलीअज़र ने बगैर कोई और क्वेश्चन किए उसने वो निशानी जो मंगनी की निशानियां होती हैं वो उसने निकाली और उसने कहा ओके आ मेरी बेटी, तू ही वो लड़की है जो खुदा से मैंने दुआ की थी, और तू ही वो लड़की है जो मेरे आका के बेटे इसहाक की बहू बनेगी। देखो तू किसकी बेटी है? फिर उसने कहा मैं फलां की बेटी। उसने कहा ओके एग्जैक्ट मैं उसी खानदान में आया हूं जहां पर मुझे आना चाहिए था। वैसे खुदा अपने लोगों की रानमय करता है। और जैसे एलीएजर खुश हो रहा था, मैं सोचता हूं जब खुदा हमें आजमाता है और हम उस टेस्ट को में पूरा उतरते हैं और भाग भाग कर वो काम कर रहे हो और फरमा बरदारी कर रहे हो, क्योंकि खुदा हमें आजमाता है तो अहकाम देकर और हुक्म देकर हमें टेस्ट करता है, आया हम उस पर अमल करते हैं या नहीं करते हैं, तो खुदा भी खुश होता होगा। अलीअज़र खुश हो रहा था जब वो लड़की पानी भर भर कर ला रही है, वो खुश हो रहा है। मेरे ख्याल में खुदा आसमान पर बैठा हुआ खुश हो रहा होता है جب ہم اس کے حکموں کی تابع داری کر رہے ہوتے ہیں اور فرما برداری کرتے ہیں, چونکہ اسی سے پتا چلتا ہے کہ ہم کتنے اس کے فرما بردار ہیں. یہ ہے ٹیسٹ. میرے ساتھ حوالہ پڑھیں خروج کی کتاب, یہاں پر آزمائش کا لفظ آیا ہے اور میں نے کئی بار اس پر سوچا کہ اس کے معنی کیا ہوئے. یہاں پر خدا نے اپنے لوگوں کو آزمایا ہے, ٹیسٹ کیا ہے. تو یہ کیسا ٹیسٹ ہے جو خداوند خدا نے یہاں پر رکھا ہے؟ خروج کی کتاب اس کا 15 باب, پندرواں باب 22 آیت سے میں پڑھنا شروع کروں. پھر موسیٰ بنی اسرائیل کو بحر قلزم سے آگے لے گیا اور وہ شور کے بیابان میں آئے اور بیابان میں چلتے ہوئے 3 دن تک ان کو کوئی پانی کا چشمہ نہ ملا. بیابان میں ہوں 1 دن, 2 دن, 3 دن, آپ کو پانی نہ ملے, کیسے گزارا ہوگا؟ ویسے جو سی ڈی اے کا پانی 1 دن نہیں آیا تو کیا بنتا ہے کیوں بھائی تارک, مسئلہ ہوتا ہے؟ پانی نہ آئے تو کیا بنتا ہے؟ پرابلم. اور یہ لوگ بھی تھوڑے نہیں ہیں, 20-30 لاکھ لوگ ہیں اور 1 دن نہیں, 2 دن گئے, 3rd day گزر گیا, ان کو پانی نہیں مل رہا. Anyway, پانی کا چشمہ نہ ملا. اور جب وہ مارا میں آئے تو مارا کا پانی پی نہ سکے کیونکہ وہ کڑوا تھا. اب پانی ملا ہی ملا ہے تو وہ بھی کڑوا پینے, اب ایسے پانی کا فائدہ کیا جو آپ پی نہ سکتا ہو بندہ؟ سمندر کے اندر گر کر کئی دفعہ لوگ پیاس سے مر جاتے ہیں کیونکہ وہ پانی تو ہے لیکن پانی پی نہیں سکتے. اگر پیتے ہیں تو وہ ان کے بدنوں کے لیے نقصان دہ, سو یہ بھی وہ پی نہ سکے. سو خدا نے معجزہ کیا, لکھا ہوا ہے کیونکہ وہ کڑوا تھا اس لیے اس جگہ کا نام مارا پڑ گیا. تب وہ لوگ موسیٰ پر بڑبڑا کر کہنے لگے کہ ہم کیا پیئیں؟ اس نے خدا سے فریاد کی, خداوند نے اسے ایک پیڑ دکھایا جسے جب اس نے پانی میں ڈالا تو پانی میٹھا ہو گیا. خدا نے ایک معجزہ کیا, خدا نے ایک درخت اس کو دکھایا, اسے کہا اس درخت کو کاٹ, اور اس کے کاٹ کر اس کو پانی میں ڈالا تو پانی میٹھا ہو گیا. ویسے خدا معجزہ کر سکتا ہے. ہماری زندگی میں بھی جو کڑواہٹیں ہیں, جتنا بھی کھاری پن ہے, نمکین پن ہے, خداوند یسوع کی صلیب ہے, وہ لکڑی صلیب کو ظاہر کرتی ہے. وہ جب ہماری زندگیوں میں آتی ہے, وہ درخت کاٹ کر ڈالا جاتا ہے تو وہ سارا پانی شیریں ہو جاتا ہے, میٹھا ہو جاتا ہے. یہ اس کی ٹائپ ہے. Anyway, معجزہ ہو گیا. لیکن کچھ لوگ ہیں جو صرف معجزوں تک ہی رہتے ہیں. لیکن دیکھیں معجزے کے فوراً بعد لکھا ہے وہیں خداوند نے ان کے لیے ایک آئین اور شریعت بنائی اور وہیں یہ کہہ کر ان کی آزمائش کی. معجزہ ہوا, اس کے بعد خدا نے ایک آئین اور شریعت دی, احکامات دیے, اور ان احکامات کے ذریعے کیا ان کا کیا؟ ٹیسٹ کیا کہ اگر تو ان حکموں پر عمل کرے گا تو میں وہ بیماریاں جو میں نے مصریوں پر بھیجی تجھ پر نہیں بھیجوں گا. خدا معجزے کرتا ہے. کئی دفعہ لوگ صرف معجزوں پر ہی آ کر رک جاتے ہیں. نو, اس کے بعد آگے آئین ہے, شریعت ہے, جس کی آپ کو تابع داری اور فرما برداری کرنے کی ضرورت ہے, اور یہ ہے ٹیسٹ آپ کا. سو خدا کیا ٹیسٹ کیسے کرتا ہے؟ آئین, شریعت, حکم دے کر, اور جس انداز سے آپ ان کی تابع داری کرتے ہیں اسی سے پتا چلتا ہے کہ آپ کا رویہ کیسا ہے, آپ کا دل کیسا ہے حکموں کی فرما برداری سے. کیونکہ کئی دفعہ لوگ اور کام کرنے کو تیار ہوتے ہیں, حکم ماننے کو تیار نہیں ہوتے. قربانیاں چڑھانے کو تیار ہیں, سیکریفائس دینے کو تیار ہیں, حکم ماننے کو تیار نہیں. اسی لیے لکھا نا, حکم ماننا قربانی چڑھانے سے بہتر ہے. کئی دفعہ لوگ چندہ دینے کو تیار ہیں, حکم ماننے کو تیار نہیں. ٹائم خدا کے لیے سپینڈ کرنے کو تیار ہیں, حکم ماننے کو تیار نہیں ہے. سو حکم ماننا قربانی چڑھانے سے بہتر ہے. اس کا مطلب حکم ماننا زیادہ افضل ہے. بات ماننا مینڈو کی چربی چڑھنے سے بہتر ہے, کیونکہ نافرمانی, بغاوت اور جادوگری برابر ہیں. اگر آپ نے کبھی جادوگری نہیں کی, اور جادوگروں کی سزا موت ہوتی تھی, जादूगर अबलीस को इनवाइट करते हैं कि आ हमारे ये काम कर, लेकिन अगर कोई जादूगर नहीं है लेकिन उसके अंदर बगावत की रूह है तो वो ऐसे ही है जैसे जादूगरी कर रहा है। सो फर्मा बरदार बन जाए। खुदा टेस्ट करता है कि आप टेस्टों में पास हो रहे हैं, प्रमोशन चाहते हैं, सरफराजी चाहते हैं, आगे बढ़ना चाहते हैं, फिर खुदा के टेस्टों को पास करें। और वो टेस्ट कैसे देता है? जब वो हमें हुक्म देता है, वो ऑर्डर देता है। कई दफा लोग खुदा के हुक्मों को लेते हैं और फिर उनको जज करते हैं, ओ ये बात खुदा ने की है, इसकी क्या सेंस बनती है, ये तो ऐसी कोई लॉजिकल बात नहीं है, इस पर अमल करने की क्या जरूरत है, और हम अपनी सेंस से खुदा के अहकामात को जज करने की कोशिश करते हैं। हमारा रवैया वैसे क्या होना चाहिए? खुदा मुझे समझ आती है या नहीं आती, ये कैसे होगा, लेकिन अगर तूने कहा है तो मैं इसको करने के लिए तैयार हूं। सवाल ना किया करें खुदा के हुक्मों पर खास तौर पर। यह नहीं मैं कह रहा कलाम समझने के लिए सवाल नहीं करने चाहिए, वो करने चाहिए, लेकिन खुदा जब कहता है कि यह करो तो वहां हमें सवाल नहीं करने चाहिए। ये ऐसे ही है ना जैसे हम अपने बच्चों को कोई काम करने के लिए कहें, मैं आशर से कहूं कि बेटा जा नीचे से रोटियां ले आ, वो कहे क्यों, रोटियों की क्या जरूरत है, घर नहीं बन सकती, आटा कोई नहीं, मैं आटा ना ले आऊं रोटियां लाने की बजाय, तो मतलब क्या हुआ? मतलब सिंपल ये है कि जो उसको कहा गया है वो करने के लिए तैयार नहीं है, बल्कि उसकी आगे से लॉजिक ढूंढ रहा है और उसका कोई अल्टरनेटिव ढूंढ रहा है कि शायद ये भी हो सकता है, ये ऐसा क्यों करने की जरूरत है। लेकिन हमारा रवैया कैसा होना चाहिए? खुदावंद जैसे तो कह रहा है मैं वो करने के लिए तैयार। अलीशा नबी के पास नमान कोड़ी आ गया और उसने बड़ी मशहूरी सुनी थी कि ये खुदा का नबी है। कई दफा शाह इराम खुफिया मीटिंग करता है, अलीशा को पता चल जाता है कि खुफिया मीटिंग क्या हो रही है, ये वही अलीशा है। उस लड़की ने बड़ी तारीफ की है कि अगर ये मेरा आका हमारे मुल्क में होता तो हमारे यहां खुदा का एक नबी है जो इसके लिए दुआ करता और इसका कोड उससे जाता रहता। सो अलीशा आ गया, वो अपने दिल में पहले सोच कर आया कि नबी कैसे करेगा। कई दफा हम भी आते हैं, हमने प्री प्लानिंग की होती है कि खुदा मैं ये दुआ कर रहा हूं खुदा इसका जवाब देगा तो ऐसे ऐसे देगा। खुदा पाबंद है आपकी सोचों का, जैसे आप सोचते हैं खुदा उसे फर्क तरीके से काम नहीं कर सकता। ये आया, इसने दिल में सोचा हुआ था कि नबी बाहर निकलेगा, मेरे जिस्म पर हाथ फेरेगा, इधर उधर हलाएगा और फिर मेरा कोड ठीक हो जाएगा। अलीशा ने ऐसे नहीं किया, हाथ फेरना तो दूर की बात, अलीशा बाहर ही नहीं आया। उसने नौकर को भेज दिया, उसने कहा अच्छा नमान से कह यर्दन के दरिया में 7 गोते मार तो तेरा कोड़ जाता रहेगा। ये फौज का जनरल है, उसने कहा ये क्या हुक्म है, ये क्या तरीका है। वैसे उसको प्रोटोकॉल नहीं सही मिला, जनरल किसी के घर जाए और मेजबान घर से बाहर भी ना आए बल्कि नौकर को भेज दे कि जा उसे कह यर्दन के दरिया में गोते मार तो तेरा कोल ठीक हो जाएगा, इसका मतलब मुझे पता तू किस काम के लिए आया है, तो ये तेरी मसले का हल है, जा ये मसला हल हो जाएगा। मेरे ख्याल में इस तरह से काफी उसके टेस्ट हो रहे थे। एक तो उसकी मगरूरी टेस्ट हो रही थी, कहीं अपने आप को बड़ी शायद समझता है या ये छोटा बनने के लिए तैयार है, क्या ये मेरा खुदा का कलाम और उसका हुक्म मानने के लिए रेडी है या नहीं है। कई दफा हमें भी मगरूरी शायद टेस्ट करनी चाहिए कि हम आगे से रिएक्ट कैसे करते हैं। मुझे भाई बिली कोल का वाकया याद है, वो इथियोपिया में बड़ी कन्वेंशन, लाखों लोग वहां पर आया करते थे, वो वहां पर आने के लिए टीम तैयार करते थे और वो हमेशा देखते कि अच्छी टीम में तलाश करूं जिसमें फरमा बरदार किस्म के लोग हों जो खुदा के ताबे हों। सो एक बड़े बहुत बड़े पास्टर हैं, उनको ने कहा ओके आपने मेरे साथ जाना है, लेकिन जाने से दो तीन दिन पहले उसने उसको फोन करके कहा कि ओके आप नहीं मेरे साथ जा सकते। उस बंदे का क्या रिएक्शन होगा? टिकट खरीदी हुई है, सीटें बुक की हुई हैं, इतनी दुआ की है, कलीसिया रोजे रख रही है, सारा रेडी है काम, और अब भाई विली कॉल ने कह दिया तू नहीं जा सकता। और उसका इरादा उसको ले जाने ना ले जाने का नहीं था, वो उसको टेस्ट कर रहा था कि ये आगे से रिएक्ट कैसे करता है। उसने कहा ठीक है, अगर खुदा की ये मर्जी है कि मैं ना जाऊं ओके मैं नहीं जाता। फिर दूसरे दिन उसने उसको फोन किया कि नहीं तू चलेगा, जो मैं तुझे टेस्ट कर रहा था कि वाकई तू जाने के अहल भी है या नहीं है। नमान आज तेरा टेस्ट हो रहा है, तेरा क्या रिएक्शन है? अगर घर का मेजबान तुझे रिसीव करने के लिए दरवाजे पर भी नहीं आया तो क्या रिएक्ट करेगा? जैसा तू सोच कर आया है वैसे नहीं हो रहा, हुक्म ही दिया गया है और तू फरमा बरदारी करने के लिए रेडी है। उसने आगे से क्या कहा? उसने कहा अगर गोते मार कर ठीक होना था तो मेरे मुल्क में दरिया और उसने दरियाओं के नाम लिए, अबाना और फरफर दरिया है जो दमिश्क के दरिया है, वहां ना आकर मैं पाक साफ नहीं हो सकता था। यह क्या हुक्म है जो उसने दिया है? वैसे जिस्मानी आदमी खुदा के हुक्मों के बारे में ऐसा ही रवैया रखता है। फिर खुदा के बंदा ने उसे समझाया जो उसका नौकर ही था, खादम ही था, उसका सबॉर्डिनेट था। उसने कहा अगर नबी तुझे कोई बड़ा काम करने के लिए कहता तो वो तू ना करता, अब छोटा सा हुक्म है क्यों नहीं उसकी बात मान लेता? और ये फरमा बरदारी के लिए तैयार हो गया। रथ मोड़े, पहले वापस जा रहा था, फिर उसने मोड़ा यर्दन की तरफ गया, वहां रथ खड़ा किया, उतर कर पानी के अंदर गया, गोते मारने शुरू कर दिए। मेरे ख्याल में नमान टेस्ट में पास हो रहा है, पास हो रहा है। और जब ठीक सात गोते मारे तो इसका मतलब है वाकई फरमा बरदारी की है, और उसी दरिया में जाकर मारे जहां खुदा ने कहा था। और जब गोते मारे तो लिखा है उसका बदन छोटे बच्चे के जिस्म की तरह हो गया, सारा कोढ़ खत्म हो गया। लेकिन खुदा मौजजा करने से पहले कई दफा हमारी फरमा बरदारी का टेस्ट करता है। क्या हम टेस्ट पास कर रहे हैं? इससे पहले कि यीशु ने पानी को मैं में तब्दील किया, जब मुकद्दसा मरियम ने आकर कहा कि इनके पास मैं नहीं रही, यीशु ने कहा औरत मुझे तो इससे क्या काम, लेकिन वो जानती थी कि यही है जो कुछ कर सकता है। उसने खादमों से कहा जो ये तुमसे कहे वो करो। यीशु ने नौकरों से कहा इन मटकों में पानी भर दो। उन्होंने आगे से सवाल नहीं किया कि खुदावंद इनको पानी की जरूरत नहीं, इनको मैं की जरूरत है, पानी तो पहले काफी है घर में, पानी नहीं चाहिए, इनको मैं की जरूरत है। उन्होंने आगे से सवाल नहीं किया। और यही टेस्ट है जो खुदावंद खुदा हमसे देखना चाहता है, क्या हम खुदा के हुक्मों के बारे में क्वेश्चन करते हैं या उनको ओबे करते हैं। उन्होंने उनको भर दिया, और थोड़ा भी नहीं भरा। कैसा भर दिया? उन मटकों को लबा लबा। इसका मतलब फरमा बरदारी की, लेकिन नीम दिली से नहीं की, पूरे दिल से फरमा बरदारी की है। और जब पूरे दिल से आदमी काम करता है तो फिर वो अधूरे काम नहीं करता बल्कि पूरे काम करता है, क्योंकि दिल की खुशी से और रजामंदी से कर रहा है। वैसे खुदा जो भी चाहता है कि हम उसके लिए करें, वो चाहता है हम पूरे दिल से करें और खुशी के साथ करें। लेकिन खुशी से उसकी इबादत करो, हम तालियां बजाएं पूरे दिल से बजा रहे। कई लोगों को मैंने देखा से भला क्या जाहिर हो रहा है, बजा रहे हैं लेकिन दिल से नहीं। दुआ कर रहे हैं ऐसे जैसे उनकी आवाज ही ना बाहर निकले, झूम रहे हैं लेकिन ऐसे बस मामूली सा, जो भी करें दिल से करें। और यही जाहिर होगा कि आप कैसी फरमा बरदारी करें। इन्होंने पानी भरा, कैसे भरा? लबालब भर दिया। खुशी से खुदावंद की इबादत करो। इसीलिए पेंटिकास्टल जब प्रस्तुत करते हैं दिल से करते हैं, रूह से करते हैं, आवाजें भी बुलंद हैं। और शायद साथ खड़े बंदे को, कई लोगों को मैंने देखा तालियां बजाते, उनके पास से थोड़ा सा दूर हटना पड़ता है। खैर जिस्मानी तौर पर शायद बुरा लगता हो, लेकिन रूह में वो खुदा के लिए कर रहे हैं। कैसी फरमाबरदारी का, इन्होंने मटकों को लबालब भर दिया, और जब कर दिया तो खुदावंद ने कहा ओके। किसी को नहीं पता था मैं कहां से आई है, लेकिन कलाम में लिखा है खादम जिन्होंने मटकों में पानी भरा था जानते थे। जो फरमाबरदार होते हैं उनको खुदा के सीक्रेट्स का पता होता है कि खुदावंद खुदा क्या करने वाला है। इब्राहिम फरमाबरदार है, किसी को नहीं पता कि सदूम और अमूरा पर आग बरसने वाली है। इब्राहिम को खुदा ने बता दिया कि ये काम होने वाला है। यही वजह थी कि इब्राहिम दुआ करने लगा। फरमाबरदार लोग खुदा के राज और सीक्रेट बातें जानते हैं। ये नौकर जानते थे कि ये मैं कहां से आई है। वो जानते थे हमने फरमाबरदारी की, खुदा ने उस पानी को मैं में तब्दील कर दिया है। खुदा फरमाबरदार लोग चाह रहा है। खुदावंद खुदा हमें टेस्ट करता है, आया हम उसके फरमाबरदार हैं या नहीं है। एक वाक्य मैं आपके साथ शेयर करना चाहता हूं। ब्रदर जे बॉर्न हमारे एक बहुत बुजुर्ग खादम है खुदा के, वो ये वाक्य बयान कर रहे थे कि मैं एक चर्च में गया और उस चर्च में इबादत हो रही थी, प्रस्तुति हो रही थी, और दो आदमी थे जो फ्रंट रो पर बैठे हुए थे। खुदा ने मुझसे कलाम किया, खुदा ने मेरी रहनुमाई की। मैंने उनसे कहा कि बेटा खुदावंद ये चाहता है कि आप अपने हाथ बुलंद करें और खुदा की प्रस्तुति करें। उनमें से एक ने हाथ बुलंद किए प्रस्तुति की, दूसरे ने कहा कि क्यों प्रस्तुति करें, Why? उसने आगे से क्वेश्चन किया, उसने कहा क्यों प्रस्तुति करें, मैं नहीं करता। उसने अपने हाथ ऐसे किए हुए थे और खड़ा हुआ था। मैंने उसे समझाया, मैंने कहा कि बेटा खुदा ने हमारे लिए इतना कुछ किया है, उसने हमें जिंदगी दी है, उसने हमें बरकत दी है, और वो तुझसे सिर्फ ये चाहता है कि तू अपने हाथ बुलंद करे और उसकी प्रस्तुति करे, बस। उसने कहा मैं नहीं करूंगा, दैट्स इट। उसने कहा ओके, खुदा ने तुझे मौका दिया, क्योंकि तूने इसका इनकार कर दिया है, उस मौके से फायदा नहीं उठाया, इसलिए कल तेरा कोर्ट मार्शल होगा और तुझे 15 साल जेल की सजा होगी। अब वो पास्टर उस चर्च में सिर्फ विजिट कर रहा था, वो उसका मेंबरों को नहीं जानता था कि ये कौन है। उस चर्च के पास्टर ने बाद में उसको अपने घर लेकर गया और उसने कहा कि आप ब्रदर बॉर्न इस आदमी को जानते हैं? उसने कहा नहीं मैं नहीं जानता। उसने कहा लेकिन मैं उसे जानता हूं, ये फौज में कर्नल है और वाकई इसका कल कोर्ट मार्शल हो रहा है, इसको जनरल ने बुलाया हुआ है और मैंने इसके साथ जाना है। अच्छा, सो अगले दिन वो उसके साथ गया और वो जो उस अदालत का सरबराह था उसने उसका मुआफी का जो ऑर्डर था वो लिखकर अपनी फाइल में रखा हुआ था, लेकिन जब ये उसके सामने पेश हुए उसने उसको देखा, उसने कहा मैंने ये मुआफी का ऑर्डर लिखा हुआ था, लेकिन उसने वो पकड़ा और उसने उसको दो हिस्सों में ऐसे फाड़ दिया। उसने कहा मैं तुझे 15 साल जेल की सजा दे रहा हूं, और एग्जैक्ट वही अल्फाज खुदा के बंदा ने चर्च में कहे थे। उसने कहा इसलिए उसने तुझे मुआफी का वो लिखा हुआ है, लेकिन जब उसने तेरी इस रूह को देखा और बगावत की उस रूह को तेरी आंखों में देखा तो उसने अपना फैसला बदल दिया। उसने कहा इसके अंदर बगावत की रूह है, इसको सजा मिलनी चाहिए, और उसने उसको 15 साल की सजा दी। मैं कहना ये चाहता हूं, कई दफा खुदा हमारे टेस्ट करता है। मेरे ख्याल में वहां पर खड़े होकर जब खुदा के बंदा ने उससे कहा ना अपने हाथ बुलंद करके उसकी प्रस्तुति कर, तो ये उसकी फरमा बरदारी का टेस्ट था और उस टेस्ट पे वो फेल हो गया। इसका मतलब है जो बगावत की रूह उसके अंदर थी वो उसके रवैये से वहीं पर जाहिर हो रही थी कि ये किस हद तक खुदा के कलाम और खुदा के बंदा की आवाज को सुनने और उसकी फरमा बरदारी करने के लिए तैयार है। खुदा टेस्ट करता है। मेरी ये ख्वाहिश है कि खुदावंद जब मुझे आजमाए, मुझे टेस्ट करे, तो मैं उसके टेस्ट पर पूरा उतरूं। कई दफा हम छोटी छोटी बातें समझते हैं कि ये मामूली सी बात है, लेकिन उस मामूली सी बात से ही हमारे अंदर की हालत सारी जाहिर हो रही होती है कि हकीकत में हमारे अंदर क्या है। क्या आप उसकी फरमा बरदारी करने को तैयार हैं? आज कुछ लोग हैं जो पानी का बपतिस्मा ले रहे हैं। हमने हौज भरा है, याद है मैं पिछले संडे को अनाउंस किया था। ये वैसे बपतिस्मा क्या है? मैं सोचता हूं ये वैसा ही टेस्ट है जैसा नामान कोड़ी को टेस्ट दिया गया। यीशु ने कहा जो ईमान, जाओ सारी दुनिया में सारी खलक के सामने अंजील की मुनादी करो, जो ईमान लाए और बपतिस्मा ले वो निजात पाएगा। नामान की तरह आज भी लोग क्वेश्चन करते हैं जिन्होंने फरमा बरदारी नहीं ना करनी होती, जिनके अंदर वही बगावत और नाफरमानी की रूह है, वो ये कहते हैं ओ नहाने से क्या फर्क पड़ेगा, वैसे मैं रोज नहीं नहाता बाथरूम में, मेरे बाथरूम में तो टब लगा हुआ है, मैं वहीं पर ही गोते लगाता हूं, इससे क्या फर्क पड़ता है? इससे नहीं फर्क पड़ता, लेकिन फर्क इस बात से पड़ता है कि खुदा के कलाम और हुक्मों की फरमा बरदारी आप किस हद तक करने के लिए तैयार हैं। जब खुदा कहता है तौबा करो और तुम में से हर एक अपने गुनाहों की मुआफी के लिए यीशु मसीह के नाम में बपतिस्मा ले, तो तुम रूहुल कुदस इनाम में पाओगे। तो ये हमारे लिए खुदा का हुक्म है, ऐसे ही जैसे अलीशा का हुक्म नमान के लिए था। मुझे नहीं पता कैसे गुनाह माफ हो जाते हैं, लेकिन अगर खुदा कहता है तो फिर हो जाते हैं। मुझे नहीं पता कैसे कोड साफ हो सकता है यर्दन के दरिया में गोते मारने से, लेकिन अगर खुदा कहता है तो फिर हो जाएगा। और मेरा काम है क्वेश्चन करना नहीं, शक करना नहीं, आगे से उसकी लॉजिक तलाश करना नहीं, मेरा काम है उसकी फरमा बरदारी करना। और जब आप फरमा बरदारी करते हैं यही आपका टेस्ट है। बाइबल के अंदर लिखा है खुदा ने मौजदे किए, क्या आपने भी मौजदे देखे? मौजदे देखे? हम यहां कोई नहीं ऐसा बैठा हुआ जिसने अपनी जिंदगी में मौजदे न देखे हों। खुदा ने कड़वे पानी को मीठे पानी में तब्दील कर दिया, लेकिन साथ ही वही उसने ये शरीयत और आईन देकर उनकी आजमाइश की और उन्हें टेस्ट किया कि इस पर अमल करोगे तो तुम आगे भी बीमारियों से बचे रहोगे। खुदा आपको टेस्ट कर रहा है। खुदा का हुक्म आज यही है। वैसे ये कितनी छोटी सी बात लगती है कि आसमान की बादशाही में जाने के लिए इतना छोटा सा काम है जो खुदा हमसे कहता है कि हम करें। छोटा सा काम नहीं है, जो कोई बड़ा पहाड़ है तौबा कर लेना और अपने गुनाहों की माफी के लिए यीशु के नाम में बपतिस्मा लेना, इतना मुश्किल काम तो नहीं है। और यही उसका नौकर उसे कह रहा था कि है नमान, अगर ये तुझे को बड़ा काम कहता तो वो तू ना करता, अब तो उसने छोटा सा काम तुझे कहा है वो क्यों नहीं कर लेता। लेकिन बात छोटे काम या बड़े काम की नहीं है, बात आपके रवैये और आपकी रूह की है। ये इंडिकेटर है, ये ऐसे जैसे थर्मामीटर से बॉडी के टेम्परेचर का नहीं पता चल जाता। कई और मीटर भी हैं जो दूध में डालें पता चल जाता है इसमें पानी कितना है और दूध कितना है, क्या लैक्टोमीटर होता है, जो भी होता है व्हाटएवर, ये भी मीटर है जो खुदा ने रखा हुआ है। खादमों के लिए मीटर उसने रखा हुआ है। लीडरशिप का टेस्ट करना उनके घर को देख लें। अलीअज़र ने टेस्ट रखा, उसने कहा जिस लड़की से मैं कहूं कि मुझे पानी पिला और वो आगे से मुझे कहे मैं तेरे ऊंटों को भी पानी पिलाने के लिए तैयार हूं, وہی لڑکی ہو جو خدا نے میرے آقا کے بیٹے کے لیے دیکھی ہوئی ہے. خدا آپ کو آزما رہا ہے. کیسے؟ اپنے احکامات سے. میرے خیال میں آج ہمیں ایسا رویہ رکھنا ہوگا کہ خداوند تو جو کہے میں وہ کرنے کے لیے تیار ہوں. مجھے سمجھ آئے یا نہ آئے, مجھے اس کی لاجک کی سمجھ آئے یا نہ, کہ یہ کیسے ہوگا, کیوں ہوگا, کب ہوگا, یہ سارے سوال شاید ایک کی بھی آپ کو سمجھنا ہے. لیکن اگر آپ کے اندر فرما بردار رویہ اور روح ہے, آپ کہیں کہ مجھے سمجھ نہیں آ رہی کہ یہ کیسے ہوگا, لیکن اگر خدا کہہ رہا ہے کیسے ہوگا تو پھر ہو جائے گا. ان نوکروں کو آئیڈیا تھا کہ ہم ان مٹکوں میں پانی بھر رہے ہیں تو کیا ہوگا, انہوں نے سمپلی فرما برداری کیا. جہاں بھی یسو نے معجزہ کیا اس نے فرما برداری کا ٹیسٹ کیا. سوکھے ہاتھ والا آدمی بیٹھا ہوا ہے, ایک ہاتھ اس کا سوکھا ہے, دوسرا ٹھیک ہے. یسو نے کہا اپنا ہاتھ بڑھا. وہ آگے سے سوال کر سکتا تھا, خداوند کیسے بڑھاؤں, یہ سوکھا ہوا ہے, یہ تو آگے ہوتا ہی نہیں ہے. لیکن جب یسو نے کہا تو اس نے جب بڑھایا تو اس کا ہاتھ ٹھیک ہو گیا. خدا فرما برداری کا ٹیسٹ کرتا ہے. اس نے اندھے آدمی کی آنکھوں پر مٹی لگائی, اس نے کہا جا شلوخ کے حوض میں دھو لے. یہ اس کی فرما برداری کا ٹیسٹ تھا. اندھا ہے, وہ بہانے بھی ڈھونڈ سکتا تھا, کیسے جاؤں, او مجھے رستے کا نہیں پتا ہے, میں تو اس حوض کو کبھی میں نے دیکھا نہیں ہے. لیکن جب خدا نے کہا تو وہ جانے کو ریڈی ہو گیا. خدا پھر ذرائع بناتا ہے. شاید کسی طریقے سے خدا نے اس کی مدد کی, وہاں پہنچ گیا. لیکن جب دھو رہا تھا تو میرے خیال میں خدا خوش ہو رہا ہوگا کہ یہ بچہ میرا فرما برداری کر رہا ہے. اور جب آپ ٹیسٹ پاس کرتے ہیں آسمان کا خدا خوش ہوتا ہے, خدا فرما برداری سے خوش ہوتا ہے. میں چاہتا ہوں آج ہم دعا کریں, خداوند میرے اندر سے نافرمانی کی یہ روح نکال دے. خداوند خدا میں فرما بردار بننا چاہتا ہوں. تو جو بھی مجھے حکم دے, جو بھی مجھے ازمائے, ابراہیم کی طرح میں ان ازمائشوں میں پورا اترنا چاہتا ہوں, میں ان ٹیسٹوں میں پورا اترنا چاہتا ہوں. خداوند خدا اگر تیرا حکم ہے بپتسمہ لے, میں لینے کے لیے تیار ہوں, میں توبہ کرنے کے لیے تیار ہوں. یہ معمولی سا ٹیسٹ ہے جو تُو نے رکھا ہوا ہے, لیکن میں وہ کرنے کو ریڈی ہوں خداوند. اور اس کے علاوہ جو بھی تیرے احکامات ہیں میں ان کو پورا کرنے کے لیے تیار ہوں. ہللویہ 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 ہللویہ. سب دعا کریں, اپنی آوازوں کو بلند کریں, خدا سے فرما برداری کی روح مانگیں, خدا سے فرما برداری کا رویہ مانگ لیں. ہللویہ Hallelujah.